حسین یا حسین، حسین یا حسین، دنیا میں ایک نقطۂ وحدت حسین ہے، ہر طبقۂ بشر کی ضرورت حسین ہے۔
اللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، بارئ الخلائق اجمعین، الذی لم یلد ولم یولد ولم یکن له کفوا احد، الصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيبنا وحبيب إله العالمين الذي سمي في السماء أحمد وفي الأرضين بأبي القاسم محمد، وعلى آله الطيبين الطاهرين المعصومين، ولعنة الدائم على أعدائهم أجمعين، من يوم عداوتهم إلى قيام يوم الدين. السلام عليك يا أبا عبد الله، وعلى الأرواح التي حلت بفنائك، عليك مني سلام الله أبدا ما بقيت وبقي الليل والنهار، ولا جعله الله آخر العهد مني لزيارتكم. السلام على حسین وعلى علی بن الحسین وعلى اولاد الحسین وعلى اصحاب الحسین الذين بذلوا مهجهم دون الحسین علیہ السلام صلوات۔ اما بعد، سب سے پہلے بارگاہ رب العزت میں دست دعا ہے کہ خدا ہمارے اس عبادت کو اپنی بارگاہ میں قبول فرمائے، ہمیں اس عزاداری کا بہترین سے بہترین اجر عنایت فرمائے، سید الشہداء کے عزاداروں میں شمار فرمائے۔ آپ سب کا تشریف لانا، بانیان مجلس کا اہتمام کرنا، ہمارا حاضر ہونا، اس تمام کو اللہ تعالیٰ سید کائنات کے حضور اس پرسے کو قبول فرمائے، ہمارے لیے اس کو توشہ آخرت قرار دے۔ جتنی مومنین مومنات نے دعا کے لیے کہا ہوا ہے، اور ساتھ ساتھ یہاں پر موجود تمام مومنین مومنات کی دعاؤں کی مستجابت کے لیے، حاجات کی برابری کے لیے مل کر خاندان زہرہ پر بلند آواز میں درود پڑیں گے۔
اللهم صل على محمد وآل محمد وعجل فرجهم۔
اذان محترم، آج اس سلسلے مجالس کی آخری مجلس ہے، اور انشاءاللہ جس موضوع کا آغاز کیا تھا عباد الرحمن کی صفات، اس موضوع کو انشاءاللہ آج پوری کوشش کے ساتھ مکمل کریں گے، اور اس کا نتیجہ پیش کر کے انشاءاللہ سید الشہداء کے ذکر مصائب کے ساتھ ہم اپنے اس عشرے کا اختتام کریں گے۔ جیسا کہ کل بھی عرض کیا تھا، اگر کچھ وقت زیادہ لگ جائے آج بھی، تو انشاءاللہ آپ زحمت برداشت کریں گے تاکہ ہم اپنے موضوع کو صحیح طرح سمیٹ سکیں اور بات کو صحیح طرح درک اور سمجھ سکیں انشاءاللہ۔ درود پڑے محمد وآل محمد پر۔ اذان محترم، بارہ صفات سورہ فرقان کی ان آیات میں اللہ تعالیٰ نے عباد الرحمن کی بیان کی ہے، عبد الرحمن بننے کے لیے ان 12 صفات کو اپنے اندر پیدا کرنا ہے، مشق کے ذریعے سے، کوشش کے ذریعے سے، تکرار کے ذریعے سے، اور اپنے مزاج کو اس کے مطابق ڈھالنے کی کوشش کے ذریعے سے ہم نے ان صفات کو اپنے اندر پیدا کرنا ہے. اور یہ انشاءاللہ خدا کا وعدہ ہے، والذین جاہدوا فینا لنہدینہم سبلنا، جو کوئی بھی میری طرف، اللہ کہتا ہے کہ جو کوئی بھی ہماری طرف آنے کی کوشش کرتا ہے، جو کوئی بھی اللہ کی طرف بڑھنے کی کوشش کرتا ہے، تو اللہ اس کو اپنے رستے دکھا دیتا ہے، اللہ اس کے سامنے رستوں کو کھول دیتا ہے. لہٰذا اگر ہم آغاز کریں، کوشش کریں کہ ان صفات کو اپنے اندر پیدا کریں، تو پھر پروردگار ہمارے لیے رستوں کو کھول دے گا، آسان کر دے گا ہمارے لیے. 11ویں اور 12ویں صفت آج آپ کی خدمت میں بیان کروں گا. اس سے پہلے کی طرح ایک دہرائی، ہم 10 صفات جو بیان کی ہیں ان کو ایک دفعہ دہرا لیتے ہیں. پہلی صفت، عباد الرحمن زمین پر چلتے وقت نرم روی سے چلتے ہیں، تکبر و غرور نہیں کرتے، ان کی چال میں تکبر و غرور نہیں ہوتا. اور جب دوسری صفت، جاہل ان کے ساتھ برے انداز میں بات کریں تو یہ ان کی طرح جواب نہیں دیتے، بلکہ سلامتی کا پیغام دے کر ان سے گزر جاتے ہیں. تیسری صفت، یہ عباد الرحمن رات کی تاریکی میں اپنے پروردگار کے سامنے سجدہ ریز ہوتے ہیں، قیام و سجدے کی حالت میں رہتے ہیں. چوتھی صفت، ان کے دل خوف خدا سے بھرے ہوتے ہیں، یہ خوف اور رجا کے درمیان زندگی گزارتے ہیں، یعنی ان کو پروردگار کے عذاب اور پروردگار کی ناراضگی کا خوف بھی ہوتا ہے اور پروردگار کی رحمت کی امید بھی ہوتی ہے. پانچویں صفت، یہ اعتدال کی زندگی گزارتے ہیں خرچ کرنے کے معاملے میں، چاہے راہ خدا میں انفاق کرنی ہو یا اپنی زندگی کے معاملات میں خرچ کرنا ہو، نہ یہ اسراف کرتے ہیں، فضول خرچی کرتے ہیں، اور نہ ہی کنجوسی کرتے ہیں، نہ اسراف نہ بخل، اعتدال میں رہتے ہیں. چھٹی صفت، عباد الرحمن کہ ان کے ایمان میں شرک کا شائبہ تک نہیں ہوتا، یہ شرک سے پاک ہوتے ہیں، ان کے فکر میں، ان کے سوچ میں، ان کی زندگی میں، ان کے عملی زندگی میں نظر دوڑائیں تو شرک آلود زندگی نہیں گزارتے. ساتویں صفت، جس جان کے قتل کو اللہ نے حرام قرار دیا ہے، اس کے قتل سے خود کو محفوظ رکھتے ہیں، ظلم و زیادتی نہیں کرتے، ایذا رسانی نہیں کرتے. آٹھویں صفت کہ یہ زنا کے قریب بھی نہیں جاتے، حتیٰ مقدمات زنا سے بھی خود کو بچاتے ہیں. نویں صفت، یہ کسی پر تہمت نہیں لگاتے، یہ گناہ کی محفلوں میں نہیں جاتے، یہ بےہودہ موسیقی نہیں سنتے. دسویں صفت، یہ اپنا ٹائم ضائع نہیں کرتے، یہ اپنے ٹائم کو مینج کر کے چلتے ہیں، اپنا لمحہ بھی ضائع نہیں ہونے دیتے، فضولیات میں اپنا وقت برباد نہیں کرتے. یہ 10 صفات ہیں کہ جو اب تک ہم بیان کر چکے ہیں، دہرائی کر لیے تو ایک درود بڑے محمد والے ہوں گے. گیارہویں صفت اور 12ویں صفت، 11ویں صفت جو بیان ہوئی ہے، بسم اللہ الرحمن الرحیم، والذین اذا ذکروا بآیات ربهم لم یخروا علیہا صما وعمیانا. 11ویں صفت کیا ہے کہ جب ان لوگوں کو اللہ کی آیات کی یاد دلائی جاتی ہے، جب ان کے سامنے اللہ کی آیات کو دہرایا جاتا ہے، قرآن مجید کی آیات کو ان کے سامنے سنایا جاتا ہے، دہرایا جاتا ہے، لم یخر علیہا صما وعمیانا، تو یہ بہرے اور اندھے نہیں ہوتے ان آیات کے بارے میں، اندھے اور بہرے ہو کر نہیں گر پڑتے قرآن کے سامنے. یعنی قرآن کے ساتھ ان کا تعلق اندھوں اور بہروں والا نہیں ہوتا، اندھوں اور بہروں والا نہیں ہوتا قرآن کے ساتھ. اچھا، مزے کی بات یہ ہے کہ قرآن مجید نے اندھے اور بہرے کو، قرآن کس کو اندھا کہتا ہے اور کس کو بہرا کہتا ہے؟ ایک تو بہرا وہ ہے جو ہمارے نزدیک جس کے کان سنائی نہ دیں، جس کی سماعت نہ ہو، جو سن نہ سکے، ہم اسے بہرا کہتے ہیں. جسے نظر نہیں آتا، جس کی بینائی نہیں ہے، ہم اس کو اندھا کہتے ہیں۔ قرآن یوں نہیں کہتا، قرآن کے مطابق اندھا اور بہرا کچھ اور ہے۔ قرآن کہتا ہے ولکن تعمل، بلکہ شاید آیت کے مفہوم بھی بیان کرتا ہوں ترجمہ۔ قرآن کہتا ہے کہ آنکھیں اندھی نہیں ہوتی، آنکھیں اندھی نہیں ہوتی، دل اندھے ہوتے ہیں کہ جو سینوں میں ہوتے ہیں، دل کہ جو سینوں میں ہیں وہ دل اندھے ہوتے ہیں۔ اسی طرح قرآن میں ہے کہ جو اس دنیا میں اندھا ہے وہ آخرت میں بھی اندھا محشور ہوگا۔ تو اس کا مراد آنکھوں سے اندھا نہیں، قرآن اسے اندھا کہتا ہے جسے راہ ہدایت نظر نہیں آتی ہے، جس کو صراط مستقیم دکھائی نہیں دیتی ہے، جس کو راہ ہدایت نظر نہیں آتی ہے۔ نظر آنے سے مراد ان آنکھوں سے تو نظر آتی ہے، اسے پتہ ہے کہ حق کیا ہے، اسے پتہ ہے کہ صحیح کیا ہے، اسے پتہ ہے کہ غلط کیا ہے، اسے پتہ ہے کہ کون سا کام اس کی آخرت کو تباہ کرے گا، کون سا کام اس کی زندگی کو نقصان دے گا، لیکن ان سب کے سامنے اندھا بن جاتا ہے، دیکھنا نہیں چاہتا، اس کو اندھا کہتا ہے قرآن۔ بہرا کسے کہتا ہے؟ جو ہدایت کی آواز کو سننا نہیں چاہتا، جو نصیحت کو سننا پسند نہیں کرتا، یعنی کان ہیں، لہم اذان لا یسمعون بها، سورہ اعراف کی آیات میں تینوں کے بارے میں کہا ہے، لہم اعین لا یبصرون بها، آنکھیں ہیں لیکن آنکھوں سے بصیرت کا کام نہیں لیتے۔ دل پڑے محمد والے محمد، یاد رکھیے عباد الرحمن کی گیارہویں صفت کیا ہے؟ ان کا قرآن کے ساتھ تعلق اندھے اور بہرے والا نہیں ہوتا۔ دیکھیں قرآن کے ساتھ اندھے اور بہرے والا تعلق ہے، دیکھیں نا، نہیں ہوتا یہ کہا ہے، جس کا مطلب ایسا کوئی تعلق ہو سکتا ہے، ایسا کوئی تعلق ہو سکتا ہے، اسی لیے کہا کہ ان کا تعلق ایسا نہیں ہوتا۔ قرآن کے ساتھ عباد الرحمن کا تعلق اندھے اور بہرے والا نہیں ہوتا۔ اس کا مطلب جو عرض کرنا چاہ رہا ہوں، سمجھانا چاہ رہا ہوں، اس کا مطلب یہ ہے کہ ایسا کوئی تعلق ہوتا ہے جو عباد الرحمن کا نہیں ہوتا۔ اگر ایسا کوئی تعلق ہی نہیں ہوتا، یعنی ایسے لوگ ہوتے ہی نہیں ہیں کہ جن کا قرآن سے تعلق ایسا ہے جیسے اندھے بہرے کا ہو، اندھا وہ جسے سنائی نہ دے، بہرا وہ جسے دکھائی نہ دے۔ اب اس کو اگر سادہ سادہ کہیں، عباد الرحمن ایسے نہیں ہوتے کہ وہ قرآن کو سمجھے بغیر پڑھیں۔ اگر کوئی قرآن کو سمجھے بغیر پڑھے، قرآن کتاب ہدایت ہے، قرآن انسان کی بہترین رہنمائی کرنے والی کتاب ہے، لیکن اگر کوئی قرآن کو سمجھے بغیر پڑھے، سمجھ اسے نہ آئے، تو نہ اسے قرآن کا دکھایا ہوا راستہ دکھائی دے گا، نہ اسے قرآن کی گئی نصیحت سنائی دے گی۔ توجہ انسان ضرور پڑھے محمد والے محمد پر۔ بس قرآن مجید نے خود بھی اس موضوع کی تاکید بہت زیادہ کی ہے، بہت زیادہ، حتیٰ بعض جگہوں پر قرآن کا لب و لہجہ بہت سخت ہے، جیسے یہ سورہ محمد کی آیت نمبر 24 ہے، جس میں اللہ تعالیٰ کا ارشاد ہے، بسم اللہ الرحمن الرحیم، افلا یتدبرون القرآن ام علی قلوب اقفالها، کیا تم قرآن میں تدبر نہیں کرتے ہو، کیا تم قرآن میں غور و فکر نہیں کرتے ہو، یا تمہارے دل پہ تالا لگا ہوا ہے؟ یعنی اللہ کیا کہہ رہا ہے، جو قرآن میں تدبر نہیں کرتا، جو قرآن میں غور و فکر نہیں کرتا، اس کے دل پہ تالا پڑا ہوا ہے، اور جس کے دل پہ تالا ہوتا ہے اسے پھر سمجھ نہیں آتی۔ بعض لوگ کہتے ہیں نا کہ نصیحتیں اتنی ہوتی ہیں لیکن دل پہ اثر نہیں کرتی، بعض وقت ماں باپ بھی کہہ رہے ہوتے ہیں یا معاشرے کے اندر اس طرح کی بات ہوتی ہے کہ ہم کتنی نصیحت کرتے ہیں لیکن نصیحت کا کوئی اثر نہیں ہوتا۔ نصیحت کا اثر کیوں نہیں ہوتا؟ کیونکہ دل پہ تالا لگا ہوا ہے، دل لاک ہے، جب لاک ہے تو اندر نصیحت نے جانا ہی نہیں ہے۔ اور دل پہ تالا کب پڑتا ہے؟ جب انسان قرآن میں تدبر نہیں کرتا۔ تدبر کا مطلب کیا ہے؟ کہ آپ قرآن کو پڑھیں، پھر اس پہ غور کریں، قرآن کہنا کیا چاہ رہا ہے،
قرآن کا مخاطب انسان ہے، انسان کو آیت نے کیا کہا اس پر غور کرنا تدبر ہے، اور قرآن ہم سے تدبر کا تقاضا کرتا ہے، قرآن کا مطالبہ ہے کہ ہم تدبر کریں، اور یہ بیان سخت ہے کہ اگر آپ تدبر نہیں کرتے گویا آپ کے سینے پہ آپ کے دل پہ تالا لگا ہوا ہے۔ تو بس اگر ابھی تک ایسا ہے کہ ہم قرآن مجید میں تدبر نہیں کرتے، غور و فکر نہیں کرتے، تو ہمیں غور و فکر کے ذریعے دل پہ پڑنے والے اس تالے کو کھولنا چاہیے۔ درود پڑھے محمد و آل محمد پر۔ اب ایک بات قرآن کی ہی بات ہے اور تھوڑا سا اس کے ساتھ پریکٹیکل آپ کی خدمت میں عرض کرنا چاہتا ہوں۔ تھوڑی سی جو جگہ موجود ہے بیچ میں اور مومنین تشریف لا رہے ہیں تو تھوڑا تھوڑا سا آگے ہو جائیں، جہاں جہاں جگہ خالی ہے اس کو ذرا پر کر لیں، اور تاکہ باہر سے جو آنے والے دوستوں کو جگہ ملے۔ درود پڑھے محمد و آل محمد پر۔ بارے دیگر صلوات۔ ایک صلوات پھر پڑھ لیں محمد و آل محمد۔ بارے دیگر بابا زبلن صلوات۔ اللہم صلی اللہ علیہ وسلم۔ معاشرے کے اندر اور حتیٰ کہ دینی معاشرے کے اندر، حتیٰ دینی گھرانوں کے اندر بھی ایک اشتباہ موجود ہے، ایک غلطی ہے۔ وہ اشتباہ کیا ہے کہ قرآن مجید سمجھنا ہر کسی کے بس کی بات نہیں ہے، ہر کسی کے بس کی بات نہیں ہے کہ وہ قرآن مجید سمجھ سکے۔ قرآن کو سمجھنے کے لیے 10 قسم کے علم سیکھنے ہوتے ہیں، تب جا کے قرآن مجید سمجھ میں آتا ہے۔ یوں ایک بڑا طبقہ معاشرے کا وہ اس طرح کی سوچ کا حامل ہے کہ قرآن سمجھ میں نہیں آتا، آسان نہیں ہے قرآن کو سمجھنا، قرآن کو سمجھنے کے لیے بہت بڑے کام کرنے ہوتے ہیں۔ یہ تو معاشرے میں موجود رائج بعض حلقوں کے اندر، حتیٰ بعض دینی حلقوں کے اندر موجود نظریہ ہے، رائج ہے۔ یوں پھر لوگ کوشش کرتے ہیں کہ ناظرہ سیکھیں، تجوید کو کچھ بہتر کریں، اور قرآن کو اچھے لہن اور لہجے کے ساتھ پڑھیں، اور قاری قرآن بھی وہی کہلاتا ہے کہ جو اچھے لہجے میں، جس کا لہجہ خوبصورت ہوتا ہے اور وہ تلاوت کرے وہ قاری قرآن ہے۔ اور قاری قرآن کی فضائل میں، فضیلت میں بہت ساری احادیث موجود ہیں، روایات موجود ہیں، جبکہ رسول خدا کے دور میں قاری قرآن کس کو کہتے تھے؟ جس کو میں اور آپ آج جس کو مفسر قرآن کہتے ہیں، اس زمانے میں اسے قاری قرآن کہا جاتا تھا، کیونکہ جو قرآن کا قاری ہوتا تھا اسے قرآن کے شان نزول، آیات کے شان نزول کا پتہ ہوتا تھا، اور پھر آیت سے جو حکم نکلتا ہے اس کا بھی پتہ ہوتا تھا۔ آج میں اور آپ جس کو قاری قرآن کہتے ہیں، ہمارے ہاں تو جو اچھے لہجے میں اچھی تجوید کے ساتھ اگر قرآن کی تلاوت کرے ہم اس کو قاری کہتے ہیں، قاری صاحب، قاری قرآن۔ لیکن روایات میں جس قاری قرآن کا ذکر ہے، اس قاری قرآن سے مراد فقط ناظر و تجوید والا قاری نہیں ہے، اس قاری قرآن سے مراد جس کو قرآن مجید سمجھ میں آتا ہو، اور جو قرآن مجید کی موجودہ دنیا کے موجودہ اس زمانے کے ساتھ تطبیق کروا سکتا ہو وہ قاری قرآن ہے۔ باقی سب ہم سب متعلمین قرآن، قرآن مجید پڑھنے والے، قرآن مجید سیکھنے والے۔ لہذا یہ جو نظریہ ہے کہ قرآن مجید کو پڑھنا، سمجھنا، سیکھنا، یعنی قرآن سمجھنا ہر کسی کے بس کی بات نہیں ہے، یہ بات رائج ہے، آپ اسے بہت سارے نے سنی بھی ہوگی، آسانی سے سمجھ میں نہیں آتا، یہ تو علماء بھی آسانی سے سمجھ نہیں سکتے۔ قرآن سمجھنا تو فقط معصوم کا کام ہے اور کسی کے بس کی بات نہیں ہے۔ اب آئیے خود قرآن مجید سے پوچھ لیں اس سوچ کے بارے میں، قرآن مجید کی رائے کیا ہے کہ قرآن مجید سمجھ میں آتا ہے یا نہیں آتا۔ اگر آپ قرآن مجید کا جواب سننا چاہتے ہیں تو ذرا بلند آواز میں درود پڑھیں۔ سورہ مبارکہ قمر کے اندر آپ لوگوں نے سورہ رحمان کی آیت سنی ہوگی، فبئی آلائی ربکما تکذبان، آیت سنی ہے سورہ رحمان میں، اس آیت کا تکرار ہوا ہے بار 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 آتی ہے، کب 20 سے 25 سے اوپر آئی ہے۔
سورہ قمر میں بھی ایک آیت ہے جو بار بار آئی ہے, کیونکہ سورہ قمر چھوٹی ہے تو یہ آیت چار یا پانچ دفعہ اس میں تکرار ہوئی ہے. آیت کیا ہے؟ بسم اللہ الرحمن الرحیم. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ. وَلَقَدْ اور یقیناً, لقد عربی زبان میں تاکید کے لیے آتا ہے, کسی بات کی امپورٹنس بتانی ہو تو تاکید کی جاتی ہے, ایسا ہی ہے جیسا ہم بتا رہے ہیں. وَلَقَدْ اور یقیناً, يَسَّرْنَا الْقُرْآنَ, ہم نے قرآن کو آسان کر دیا ہے, لِلذِّكْر, سمجھنے کے لیے, فَهَلْ مِن مُدَّكِرٍ, تو کیا کوئی ہے سمجھنے والا؟ یہ قرآن کا جواب ہے. اے قرآن, ہم نے سنا ہے کہ تو سمجھ میں نہیں آتا, آپ کی کیا رائے ہے قرآن مجید اپنے بارے میں؟ تو سورہ قمر میں بار بار ہمیں کہہ رہا ہے وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْر, ہم نے اس قرآن کو نصیحت حاصل کرنے کے لیے, سمجھنے کے لیے, یاد رکھنے کے لیے آسان کر دیا ہے. کون کہہ رہا ہے؟ اللہ کہہ رہا ہے. کیا کر دیا ہے؟ آسان کر دیا ہے. کس لیے آسان کیا ہے؟ سمجھنے کے لیے آسان کر دیا ہے. اور میرے اور آپ کے معاشرے کے اندر کیا بات رائج ہے؟ قرآن مجید سمجھ میں. ہر کسی کے بس کی بات نہیں ہے قرآن مجید سمجھنا, ایسا نہیں ہے, قرآن ایسا نہیں کہہ رہا. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ, ہم نے قرآن کو سمجھنے کے لیے آسان کر دیا ہے. پھر قرآن حل من کی صدا دے رہا ہے. حل من کی صدا سے مکتب تشیع, مذہب تشیع, اہل بیت کے ماننے والے امام حسین کے عزادار, اور آپ جو میرے سامنے ہیں یا جو اس ذریعے کے ذریعے ہم سے جو سن رہے ہیں, حل من سے ہم لوگ بہت اچھی طرح واقف ہیں. حل من عربی کے وہ الفاظ جن سے ہماری عوام تک واقف ہیں, ان میں سے ایک لفظ حل من ہے. حل من سے واقف ہیں نا آپ لوگ, امام حسین کی صدا, حل من ناصرن, حل من ناصرن ینصرنا, حل من, کیا کوئی ہے ناصرن, مددگار. ٹھیک ہے, اب یہاں پر فحل من, اب یہاں قرآن حل من کہہ رہا ہے. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْر, پہلے بات کی, قرآن سمجھنے کے لیے آسان کر دیا ہے, اللہ کہہ رہا ہے ہم نے یقیناً اس قرآن کو سمجھنے کے لیے آسان کر دیا ہے. فَحَلْ مِن مُدَّكِر, کیا کوئی ہے سمجھنے والا؟ جس طرح حل من ناصر کی صدا پر جواب میں ہم لوگ کیا کہتے ہیں؟ لبیک یا حسین کہتے ہیں, اسی طرح فحل من مدکر کا جواب کیا بنتا ہے؟ لبیک یا قرآن. اور یہ لبیک یا قرآن ایسا نہیں ہے کہ نعرہ لگا کے چپ ہو جائیں, قرآن کہہ رہا ہے, میں نے قرآن کہہ رہا ہے کہ تاکید کے ساتھ کہ سمجھنے کے لیے آسان کر دیا ہے. کوئی ہے سمجھنے والا؟ آگے بڑھ کے دیکھ لیں, قدم آگے بڑھا کے دیکھ لیں. ان ھذا القرآن یہدی للتی ہی اقوم, یہ قرآن ایسے رستے کی ہدایت کرتا ہے جس میں کوئی ٹیڑھا پن نہیں ہے, سیدھی سڑک, زندگی کو بالکل سیدھ میں صراط مستقیم پر چلنے کی رہنمائی کرتا ہے. پس ازان محترم, یہ جو رائے ہے کہ قرآن سمجھ میں نہیں آتا, اس رائے کو رد کریں, کیونکہ قرآن سمجھ میں آنے والی کتاب ہے. خود قرآن نے کہا ہے کہ سمجھ میں آنے والی کتاب ہے. لہذا عباد الرحمن کی صفت کیا ہے؟ کہ وہ ان کا قرآن کے ساتھ تعلق اندھے اور بہرے والا نہیں ہے, وہ قرآن کے سامنے اندھے اور بہرے نہیں ہوتے کہ رائے ہدایت جو قرآن دکھائے وہ نظر نہ آئے اور نصیحت جو قرآن کرے وہ سنائی نہ دے. ایسا تعلق عباد الرحمن کا قرآن کے ساتھ نہیں ہے, بلکہ ان کا تعلق چشم بینا والا اور سننے والے, کان رکھنے والا تعلق ہے, کہ قرآن کی تعلیم, قرآن کی بتائی ہوئی نصیحت انہیں سنائی بھی دیتی ہے, سمجھ بھی آتی ہے, اور جو قرآن راہ ہدایت دکھاتا ہے وہ انہیں نظر بھی آتا ہے. درود پڑھے محمد و آل محمد پر. ایک آدھ روایت آپ کی خدمت درج کرتا ہوں. مولا علی علیہ السلام فرماتے ہیں, قرآن کی تعلیم حاصل کرو کیونکہ یہ بہترین کلام ہے. تعلیم حاصل کرو قرآن کی, قرآن کی تعلیم حاصل کرو. یہاں ایک اشتباہ ہے, ہم جب بھی قرآن کی تعلیم کہتے ہیں تو ہمارے ذہن میں کیا آتا ہے؟ اب میں آپ کو مثال دیتا ہوں. آپ نے اپنے بچے کو تعلیم دلوانے کے لیے ایک ادارے میں لے جا کے حوالے کر دیا, اسکول میں لے جا کے دے دیا, ان سے کہا اس کو آپ نے تعلیم دینی ہے. उन्होंने उनको तालीम बाप के बच्चे को तालीम देनी शुरू कर दी। कुछ अरसे के बाद एक साल दो साल बाद आपके बच्चे ने आपके सामने एक किताब पढ़ के सुना दी और आप खुश हो गए कि मेरा बच्चा इस किताब को पढ़ रहा है क्योंकि इसने इस किताब की तालीम हासिल कर ली। अब अगर मेरा आपसे सवाल है, आपने स्कूल में बच्चा दे दिया, वो आपके बच्चे को तालीम दे रहा है, दो साल बाद आपको पता चला उस स्कूल ने आपके बच्चे को ऐसी तालीम दी है कि आपके बच्चे को रीडिंग तो आती है, समझ कुछ नहीं आता, अच्छी रीडिंग करता है, परफेक्ट रीडिंग करता है, रीडिंग में गलती भी कोई नहीं करता, लेकिन अगर आप अपने बच्चे से पूछें, बेटा ये जो तूने पढ़ा है तुझे समझ आ रहा है? मुझे समझ नहीं आ रहा। तो आप मेरे ख्याल में उस सुकून से खुश होंगे कि मेरे बच्चे को तालीम दे रहा है, क्या ख्याल है? राजी होंगे? आपकी खामोशी सुनते लगते कि ठीक है, चले जाता हूँ। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। आपका एतराज होगा, आप कहें मैंने अपना बच्चा तालीम के लिए दिया था, आपने रीडिंग सिखाई है, वो भी ऐसी रीडिंग सिखाई है कि इसे समझ कुछ नहीं आता। अगर ऐसा कर ले कोई स्कूल तो फिर आप तो शायद FIR करवा दें उसके खिलाफ कि क्या कर दिया मेरे बच्चे के साथ। अहले बैत ने, रसूल खुदा ने बाप पर जो फर्ज किया है, बाप पर औलाद के बारे में तीन हुकूक फर्ज है, बाप पर औलाद के बारे में तीन हुकूक फर्ज है। पहला, अच्छा नाम रखें। नाम रखने में भी मसला है, अजीब अजीब नाम रखे जाते हैं जिसका कोई सर पैर नहीं होता, इसलिए नाम रखना बाप का फर्ज है, अच्छा नाम रखना। दूसरा, उसके नान और नफका, और तीसरा, उसको कुरान की तालीम दिलवाना। कुरान की तालीम, लफ्ज़ युअल्लिमु इस्तेमाल हुआ है हदीस में, तालीम का लफ्ज़ इस्तेमाल हुआ है, क़िरात का लफ्ज़ नहीं इस्तेमाल हुआ, तिलावत का भी इस्तेमाल नहीं हुआ कि उसे तिलावत सिखाए। अब अगर आपके मुताबिक, मैं आपके अकल पे, आपके जहन पे छोड़ देता हूँ, इसको ज़्यादा आगे नहीं जाता, बस आपके ऊपर छोड़ता हूँ, खुद समझ लीजिएगा, जो आपका जहन, जो आपकी अकल आपको रहनुमाई करे, जो आपकी अकल आपको जवाब दे, उसी के मुताबिक चले। अगर आपकी सोच के मुताबिक, आपकी समझ के मुताबिक तालीम का मतलब ये है कि एक स्टूडेंट को, एक बच्चे को एक किताब की रीडिंग इस तरह से आती हो कि रीडिंग अच्छी करता है, समझ उसे पंजाबी में कहते हैं कख भी नहीं आता, अगर कख भी समझ नहीं आता और इसको तालीम कहते हैं, तो फिर इस तरह की तालीम दूसरी तरफ से भी आप कबूल कर लें। दूसरी तरफ से एक दिन होमवर्क नहीं मिलता है तो फिर स्कूल के ऊपर चढ़ जाते हैं कि आज होमवर्क नहीं मिला हुआ है। अज़ान मोहतरम, तालीम कुरान का मतलब वही है जो दूसरी तालीम का मतलब है। दूसरी तालीम में बच्चे की जहनी उसको बढ़ाते जाएँ, उसको पहली, दूसरी, तीसरी, चौथी, पांचवी स्टेप वाइज बढ़ाते जाएँ, यहाँ तक कि वो तालीम में एक मरहले तक जाए। कुरान की तालीम का भी यही मतलब है, अगर उसको पहले मरहले में नाजरा पढ़ाया है तो कबूल है, उसको तजवीद पढ़ाई है तो कबूल है, लेकिन उससे अगले मरहले में भी तो लेके जाना है, उसे कुरान समझना है, उसे कुरान को अपने अंदर उतारना सीखना है और उसको कुरान को अपने ज़माने के मुताबिक तदबीक करना सीखनी है। अगर ऐसे सीखे तो ये कुरान की तालीम है, वइल्ला अगर सिर्फ पढ़ना आए, समझ ना आए, वो अगर तालीम है तो फिर आप, अगर आपका जहन इस बात को कबूल करता है तो बिस्मिल्लाह, नहीं करता है तो फिर इस रविश को तब्दील करने की ज़रूरत है। आगे एक सख्त हदीस है, मैं सुनाऊंगा, इसी मौजू से मरबूत है, थोड़ा सा उसकी जगह और है, मैं अर्ज़ करता हूँ। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। बल्कि उसी को सुना देता हूँ। अल्लाह के नबी ने सूरह आले इमरान की आखिरी आयात की तिलावत की, रसूल खुदा ने खुद आखिरी आयात आले इमरान की तिलावत की। उन आखिरी आयात में क्या बातें हैं? सूरह आले इमरान की आखिरी आयात में साहिबान अक्ल की निशानियां बयान हुई हैं कि अल्लाह के नज़दीक साहिबान अक्ल कौन होते हैं। साहिबान अक्ल की निशानियों में से पहली निशानी बयान हुई कि वो ज़मीन व आसमान की खिलकत में, ज़मीन व आसमान की क्रिएशन के ऊपर गौर व फिक्र करते हैं, सोचते हैं कि ज़मीन व आसमान जो पैदा हुई है, जब वो गौर व फिक्र करते हैं तो गौर व फिक्र के बाद वो इस नतीजे पर पहुंचते हैं तो वो कहते हैं, परवरदिगारा तूने इस कायनात को बग़ैर मकसद के पैदा नहीं किया है। यूँ इन आयात की अल्लाह के नबी ने तिलावत की। जब उन आयात की तिलावत की उसके बाद अल्लाह के नबी ने फरमाया, अल्लाह के नबी फरमाते हैं, वाय हो उस पर افسوس ہے اس پر، وائے ہے اس پر جو ان آیات کو اپنی زبان میں گردش دے، اپنی زبان پہ پھرائے، ان آیات کو اپنی زبان سے جاری کرے، ادا کرے، لیکن ان میں غور و فکر نہ کرے. آیت پڑھے لیکن اس میں غور و فکر نہ کرے. رسول اللہ کہتے ہیں اس پر وائے، افسوس ہے اس پر. اذان محترم، ہمیں متوجہ رہنا ہے. قرآن مجید عباد الرحمن کی گیارہویں صفت آج سے آپ ایک وہ رکھ لیں، ایک نشانی رکھ لیں. جو بھی قرآن پڑھے، جو بھی قرآن مجید پڑھتا ہے، اس سے سوال ہونا چاہیے، بھائی آپ اندھے بہرے ہو کر قرآن پڑھتے ہو یا بینا اور سامع بن کر، سننے والا ہو کر؟ سب کہیں گے ظاہر ہے ہم تو آنکھیں رکھتے ہیں، آنکھیں رکھ کے قرآن پڑھتے ہیں. تو یہاں پر سوال یہ ہے، اچھا تو پھر قرآن جو جو راستہ تمہیں دکھاتا ہے وہ نظر آتا ہے؟ تو نہیں، میں آنکھوں کے ساتھ قرآن پڑھتا ہوں لیکن جو قرآن راستہ دکھاتا ہے وہ نظر نہیں آتا. جو قرآن نصیحت کرتا ہے وہ سنائی دیتی ہے؟ نہیں، وہ بھی سنائی نہیں دیتی. لیکن قرآن آنکھوں کے ساتھ اور سماعت کے ساتھ پڑھتا ہوں. تو یاد رکھیے گا، اس سماعت اور اس بینائی سے مراد کیا ہے؟ کہ سمجھ لے، دیکھے، سنے تو سمجھ بھی آئے، تب سماعت مکمل ہوتی ہے. لہذا قرآن مجید کا حق ہے ہر مسلمان پر، ہر صاحب ایمان پر، اور عباد الرحمن کے اوپر تو سب سے زیادہ. اگر میں اور آپ عباد الرحمن میں شامل ہونا چاہتے ہیں تو میرا اور آپ کا تعلق قرآن مجید کے ساتھ اندھے اور بہرے والا نہیں ہونا چاہیے. بس ایک سوال ہے، اس کو آپ سے کر کے اس کے بعد انشاءاللہ اگلے موضوع کی طرف چلتے ہیں. درود پڑھے محمد و آل محمد پر. ہمارے ایک دوست ہیں، بزرگ ہیں ہمارے، انہوں نے اس بات کو بیان کیا اور بہت خوبصورت انداز میں. اب آپ لوگوں سے سوال، اب آپ میں سے ہر ایک، پہلے ہم لوگ یعنی بتانا یہ چاہ رہے ہیں کہ میرا اور آپ کا قرآن مجید کے ساتھ رشتہ کیا ہونا چاہیے تھا، کیا ہے، یہ سمجھ لیں، یہ سمجھانا ہے بس. سوال یہ ہے، آپ کسی جگہ جاب کرتے ہیں، کسی جگہ ملازمت کرتے ہیں، کسی سکول میں تعلیم حاصل کرتے ہیں، کسی تعلیمی ادارے میں پڑھتے ہیں، آپ کا ایک ساتھی ہے، چاہے آپ ملازم ہیں، کاروبار کرتے ہیں، اسٹوڈنٹ ہیں، جو بھی ہیں، آپ کے ساتھ کام کرنے والا، آپ کے ساتھ پڑھنے والا آپ کا ایک دوست ہے، اور وہ دوست مسلمان نہیں ہے، غیر مسلم ہے. وہ آپ کا دوست غیر مسلم ہے. اس نے آپ سے ایک دن یہ سوال کیا کہ میں مسلمان ہونا چاہتا ہوں لیکن میں چاہتا ہوں کہ پہلے اسلام کو اسٹڈی کر لوں، پہلے میں اسلام کو اسٹڈی کروں، اس کے بعد میں مسلمان ہوں گا. تو تم مجھے کوئی ایسی بک بتاؤ، تم مجھے کوئی ایسی کتاب بتاؤ جسے پڑھ کے میں اسلام کو سمجھ سکوں، جسے پڑھ کے میں سمجھ سکوں کہ اسلام کیا ہے. لیکن وہ ساتھ یہ بات کہے گا، لیکن دیکھو مجھے پتہ ہے تم مسلمانوں کے اندر الگ الگ فرقے ہیں، تو مجھے ایسی کتاب مت بتانا جو کسی خاص فرقے کی ہو، مجھے وہ کتاب بتاؤ جو سب مسلمان جس کو قبول کرتے ہیں، سارے فرقے جس کتاب کو قبول کرتے ہیں. تو آپ کون سی کتاب اس کو پریفر کریں گے؟ قرآن مجید، ظاہر ہے ہر مسلمان سمجھ آتی ہے. وہ ایسی کتاب مانگ رہا ہے جو کسی فرقے سے تعلق نہ رکھے، وہ اسلام کو سمجھنا چاہتا ہے، تو ہم اسے کون سی کتاب دے رہے ہیں؟ قرآن مجید. ہم نے کہا قرآن مجید پڑھ لو، اس سے تمہیں اسلام کی سمجھ آ جائے گی. اب اگر اس نے دوسرا سوال ہم سے کیا پلٹ کے، وہ ہم سے یہ کہ اچھا ٹھیک ہے، اب پوچھے کیا آپ نے بھی اسلام کو قرآن سے پڑھ کے سمجھا ہے؟ اگر مجھ سے سوال کرے، آپ سے سوال کرے، ہم تو اسے قرآن کہہ رہے ہیں نا، اسلام کو سمجھے قرآن پڑھو، وہ ہم سے سوال کرے آپ نے بھی قرآن کو اسلام سے اسلام کو قرآن سے سمجھا ہے، تو ہمارا جواب کیا ہوگا؟ جواب کیا ہے آپ کا؟ جواب کیا ہے؟ نہیں، ہم اسلام کو قرآن سے نہیں سمجھے، تم نے اسلام کو قرآن سے سمجھنا. یہ تو اس کی طرح نا، ایک شخص تازہ مسلمان ہوا تھا، جو بھی تھا، اس نے جا کے ایک غیر مسلم کو پکڑ لیا، کہا چلو کلمہ پڑھو. اس نے کہا میں نہیں پڑھوں. اس نے کہا پڑھو ورنہ تمہارا سر کاٹ دوں گا. اس نے کہا ٹھیک ہے پڑھاؤ. تو یہ کہتے مجھے نہیں آتا، تم خود پڑھو، مجھے کوئی نہیں آتا لیکن تم پڑھو، تم نہیں پڑھو گے تو تمہارا سر قلم کروں گا. عزیز احمد، میں اور آپ، یہ دیکھیں ہماری عقل جواب دے رہی ہے اس وقت، ہم میں سارے کی عقل کہہ رہی ہے، غیر مسلم مجھ سے کہتا ہے मैं इस्लाम को स्टडी करना चाहता हूँ, मुझे कोई बुक बताओ जिससे मैं इस्लाम को समझ सकूँ। मैं उसे फौरन कहता हूँ कुरान, और वो मुझसे ये कहता है क्या तुम भी इस्लाम को कुरान से समझे हो? तो नहीं, मैं तो पैदाइशी मुसलमान हूँ अल्हम्दुलिल्लाह, मुझे इस्लाम को समझने की क्या ज़रूरत है, इस्लाम तो मेरे रगों में आया हुआ है, मुझे खून में मेरे शामिल हो गए, मैंने बचपन में शीर मादर से इस्लाम समझ लिया है। हमें इस तरह की चीज़ों की ज़रूरत नहीं होती, ये ज़रूरत तुम गैर मुसलिमों के लिए है। हमने कुरान रखा है ताकि गैर मुसलिम इस्लाम को समझ सके, हमें इस्लाम को कुरान से समझने की कोई ख़ास ज़रूरत नहीं है, जबकि ऐसा नहीं है। यही तो मसला है, क्यों अकीदे तौहीद ख़राब हो रहा है, क्यों तौहीद के अकायद ख़राब हो रहे हैं उम्मत के मिल्लत के, क्यों फ़िरका परस्ती में आगे बढ़ रहे हैं, क्यों शिया सुन्नी के अंदर मज़ीद फसादात डाले जाते हैं और वो कामयाब होते हैं, क्यों? क्योंकि कुरान से दूर हैं। जब कुरान से दूर हैं तो फिर जिसके मर्ज़ी जो चाहे कहे। जबकि याद रखिएगा, रसूल खुदा ने इस दुनिया से जाते वक्त मुझे और आपको दो चीज़ों की वसीयत की थी, इन्नी तारिकुन फीकुम अस्सकलैन किताब अल्लाह व इत्रती अहल बैत, अल्लाह की किताब और मेरे अहल बैत, फइन तमस्सकतुम बिहिमा, जो इन दोनों से जुड़ा रहे लन तज़िल्ल बादी, वो बाद में गुमराह, अल्लाह के मेरे बाद गुमराह नहीं होगा जो इन दोनों से जुड़ा रहे। जिसने इन दोनों में से किसी एक को भी छोड़ दिया तो उसने रसूलुल्लाह की वसीयत की आधे हिस्से पर अमल किया। अगर किसी ने कुरान को पकड़ लिया अहले बैत को छोड़ दिया तो आधी वसीयत पर अमल की है, और जिसने अहले बैत को ले लिया कुरान को छोड़ दिया उसने भी आधी वसीयत पर अमल किया। लिहाजा वसीयत रसूल पर पूरा अमल करना इंशाअल्लाह। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। इबादुर्रहमान की 12वीं सिफत, आखिरी सिफत, आयत आपके सामने पेश करता हूँ, आयत नंबर 74 है फुरकान की। बिस्मिल्लाहिर्रहमानिर्रहीम, वल्लज़ीन यकूलून रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रता अयुनिन व जअलना लिलमुत्तकीन इमामा। इबादुर्रहमान ये वो लोग हैं कि जो बराबर दुआ करते रहते हैं कि खुदाया हमें हमारी अजवाज और औलाद की तरफ से आँखों को ठंडक अता फरमा, और हमें साहिबान तकवा का पेशवा बना दे, हमें मुत्तकीन की इमामत और रहनुमाई का फरीजा सौंप दे। दुआ क्या है? अजवाज और औलाद की तरफ से हमारी आंखों को ठंडक बख्श। कौन से बेटे को देखकर आंखों को ठंडक मिलती है? नाफरमान को देख के या फर्मा बरदार को देख के? फर्मा बरदार मुती अच्छे किरदार का हामिल सालेह बेटा हो तो उसे देखकर आंखों को ठंडक मिलती है। कौन सी जोजा होती है जिसको देखकर आंखों को ठंडक मिले? कि जो बदजुबान न हो, जिसमें चिड़चिड़ापन न हो, जो घर के हवाले से अपने शौहर की इताअत में रहती हो, ऐसी नेक सीरत जोजा हो, सालेह जवान सालेह बेटा हो, औलाद हो, तो इनसे आंखों को ठंडक मिलती है। और तीसरी दुआ क्या मांगी है? कि हमें मुत्तकीन का इमाम बना दे। बड़ी दुआ है, एक तो है खुद मुत्तकी होना, फिर है मुत्तकीन की रहनुमाई करने वाला बनना, पेशवा बनना मुत्तकीन का। दुआ क्या है? बड़ी। तो लिहाजा याद रखिएगा, बाज़ औक़ात ऐसा होता है कि बड़ी दुआ मांगने से घबरा जाते हैं, पहले मुत्तकी बन लो बाद में देखेंगे, ना दुआ मांगे कोशिश साथ में जारी रखनी है, क्योंकि दुआ के साथ कोशिश उसका लाजमा है। थोड़ा सा दुआ को खोल के बयान करना है, उसके बाद इंशाल्लाह ज़हमत तमाम कर दो। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। इस्लाम के अंदर दीन में, अच्छा मेरे ना आस पास से ही सलवात की आवाज़ आई है, बाकी जो ऐसा लग रहा था कि शायद दिल ही दिल में सलवातें सुना रहे हूँ।
अज़ान
मुहतरम, اسلام میں دعا کو بہت زیادہ اہمیت حاصل ہے. دعا کو عبادت کا مغز کہا گیا ہے. دعا کو معراج کہتے ہیں عبادت کی. جس جگہ ایک آیت ہے جس کا ایک حصہ بہت مشہور ہے, یہ بھی قرآن شناسی میں کمی کی وجہ سے وہی آیت کے وہی حصے یاد ہوتے ہیں جو کسی تقریر میں بیان ہوئے ہو, کیونکہ خود تو قرآن میں دیکھا نہیں ہوتا جا کے. وہ تقریر میں جتنی بیان ہوتی ہے, بار بار بیان ہوتی ہے, وہی آیت یاد رہتی ہے. اور بعض اوقات لگتا ہے کہ آیت ہے ہی اتنی, اگلا حصہ آتا نہیں ہے. اور اگلے حصے میں انتہائی اہم پیغام بھی ہوتا ہے بعض اوقات. اب میں آیت کا ایک حصہ پڑھ رہا ہوں جو عموماً, اور مجھے اندازہ ہے کہ اس مجمع میں بھی ایک بڑی تعداد کو آیت کا یہ حصہ یاد ہوگا. ادعونی, بولے استجب لکم, احسن, ادعونی استجب لکم, مجھے پکارو, مجھ سے دعا کرو, میں تمہاری دعاؤں کو استجاب کروں, قبول کروں گا, یا تم پکارو میں تمہاری پکار کا جواب دوں گا. ہمیں یہ والا حصہ یاد ہے. اس حصے میں ہمیں فائدہ بھی ہے کیونکہ ہم اسی کے ساتھ اللہ تعالیٰ کے آگے کہہ سکتے ہیں خدا تو نے کہا تھا کہ پکارو تو میں قبول کروں گا, جبکہ اللہ نے قبول کروں گا کہا ہی نہیں, اللہ نے کہا تھا میں جواب دوں گا. تھوڑا سا کھولنا چاہوں گا اس کو بھی, اب ضمن میں آ چکے ہیں. درود پڑھے محمد و آل محمد پر. ترجمہ کیا کیا جاتا ہے, تم دعا کرو میں دعا قبول کروں گا, جبکہ اس کا صحیح ترجمہ جو بنتا ہے وقال ربکم ادعونی, کہا تمہارے رب نے ادعونی تم مجھے پکارو, تم مجھے پکارو, استجب لکم میں تمہاری پکار کا جواب دوں گا. جیسی تمہاری پکار ہے اسی حساب سے اللہ جواب دے گا, جواب اللہ ضرور دے گا. مثلا تم نے پکارا, جیسے ہوتا ہے ہوتا ہے, بچے نے آواز دی, آپ بیٹھے ہیں, بچے نے کوئی چیز مانگی. ایک دفعہ تو ہوتا ہے مانگنے پہ آپ دیتے ہیں ایسی چیز تھی جو دی جا سکتی ہے, یہ بھی اس بچے کی پکار کا جواب ہے. بابا مجھے یہ دے دیں, آپ نے اٹھا کے دے دی, یعنی آپ نے اس کی پکار کا جواب دیا ہے. ایک دفعہ اس نے کہا بابا یہ دے دیں, آپ نے کہا دو منٹ رکو, یہ جو آپ نے کہا دو منٹ رکو یہ کیا ہے, یہ بھی جواب ہے, آپ نے جواب دیا ہے. لیکن آپ نے کہا دو منٹ رکو, کیونکہ چیز ایک ایسی تھی جس کے دینے میں تھوڑا سا ٹائم لگ سکتا ہے, اس لیے آپ نے اس کو کچھ دیر کے لیے روک دیا. ایک دفعہ اس نے کچھ مانگا تو آپ نے جواب دیا, اس نے کہا بابا یہ دے دیں, بیٹا نہیں یہ نہیں یہ لے لو, یہ بھی جواب ہے. اب ایک چوتھا جواب بھی ہے, وہ کیا, بچے نے کچھ مانگا اور آپ نے کہا نہ نہ نہیں کہتے ایسی باتیں, چپ یہ نہیں مانگتے چپ, پتہ ایسا نہیں. یہ جو چاروں ہیں یہ جواب نہیں ہے, یا صرف دینا ہی جواب ہے, توجہ ہے, یہ چاروں جواب ہیں نا, پکار کے جواب ہیں. وقال ربکم ادعونی, تمہارے رب نے یہ کہا ہے مجھے پکارو, آواز دو, استجب لکم میں تمہاری پکار کا جواب دوں گا, تمہاری ہر بات مانوں گا یہ نہیں کہا, تمہاری ہر دعا قبول کروں گا نہیں کہا, یہ کہا کہ تمہاری پکار کا جواب دوں گا. ہو سکتا ہے تم اپنے لیے ایسی چیز مانگو جو تمہارے لیے ٹھیک نہ ہو, تمہارا رب جواب دے گا, کیا کہے گا, میرے بندے یہ چیز مت مانگ تیرے لیے ٹھیک نہیں ہے, یہ بھی جواب ہے. اور یہ دعا قبول ہوتا ہے, یہ دعا بھی قبول ہو رہی ہے. سٹے امام سے کسی نے سوال کیا, مولا کہتے ہیں کہ ہر دعا قبول ہوتی ہے. مولا نے کہا قبول ہوتی ہے, اس کی شکلیں الگ ہیں. کہا ایک شکل یہ ہے کہ جو حاجت تم نے مانگی وہ قبول ہو گئی, تمہیں وہ چیز مل گئی. دوسری شکل یہ ہے کہ اس سے زیادہ اہم تھا کہ تم پر سے کسی بلا کو ٹالا جائے, تمہاری اس دعا کے بدلے میں بلا ٹل گئی تمہارے اوپر سے. تیسری چیز یہ ہے کہ نہ تمہاری حاجت پوری ہوئی نہ کوئی بلا ٹلی, بلکہ اس دعا کو محفوظ رکھ دیا گیا. کب کے لیے؟ آگے کے لیے, اگلی دنیا, برزخ کے لیے. کیونکہ اللہ جانتا ہے کہ برزخ کے کسی مقام پر تم ایسا پھنسنے والے تھے کہ وہاں سے نکلنے کا کوئی امکان نہیں تھا, خدا نے تمہاری دعا کو اس دن اس جگہ کے لیے محفوظ رکھا ہوا ہے. جب تم وہاں پہنچو گے تمہیں اندازہ ہوگا کہ دنیا میں وہ جو تمہارا رونا ہوتا تھا, دعائیں کر کر کے تھک گیا, قبول ہی نہیں ہوتی. بعض دعائیں عجیب ہوتی ہیں. ایک بندہ دعا کر رہا ہے, خدا ہے مجھے 5 کروڑ دے دے, اس میں سے 2 کروڑ تیرے راہ میں خرچ کر دوں گا. تو پھر اسے تھوڑا شک ہوا کہ پتہ نہیں ملے گا نہیں ملے گا. کہتے خدا अगर तुझे शक है कि मैं 2 करोड़ तेरी राह में दूंगा या नहीं दूंगा तो तू अपने 2 करोड़ अपने पास रख ले, मेरे 3 करोड़ मुझे दे दे। तवज्जो है इंशाल्लाह। आपकी तवज्जो लाने के लिए लताफत की जरूरत होती है। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। मुतवज्जे रहे हर दुआ की, हर दुआ, दुआ यानी पुकार। मैंने पुकारा अपने रब को, मेरे रब ने मुझे जवाब दे दिया। जो जवाब बनता था वो दिया, जो जवाब बनता था। अगर मैंने ऐसा कुछ मांग लिया कि जो मेरे लिए सूट नहीं करता तो नहीं देगा, न देना ही जवाब है। और मैंने कुछ ऐसा मांग लिया था कि जो कुछ टाइम के बाद मिलना है तो कुछ टाइम के बाद मिलना ही उसका जवाब है। और बंदा अगर अब्दुल रहमान हो, इबादुर रहमान हो, तो फिर बंदे की निदा क्या होती है, ये मौला अली अलैहि सलाम ने बताया। मौला कहते हैं जिस वक्त मेरी दुआ कबूल होती है तो मैं खुश होता हूँ कि मेरी मर्जी पूरी हुई है, और जब मेरी दुआ कबूल नहीं होती है तो मेरी खुशी में और इजाफा होता है क्योंकि मेरे परवरदिगार की मर्जी के मुताबिक काम हुआ है। और दुआ कबूलियत में टाइम भी लगता है, और टाइम लगने पे सब्र की जरूरत होती है। इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं जनाब हजरत मूसा अलैहिस्सलाम ने खुदा से दुआ की कि खुदा तू फिरौन को गर्क कर दे, फिरौन को गर्क कर दे। तो अल्लाह ने हजरत मूसा की दुआ को कबूल कर लिया। और फिरौन कब गर्क हुआ? इस दुआ के 40 साल बाद। इस दुआ के हजरत मूसा को तो धरना देना चाहिए था अगले हफ्ते आके कि ये क्या, मैं पैगंबर हूँ, मेरी दुआ आपने अल्लाह, हफ्ता गुजर गया अभी तक फिरौन को कुछ भी नहीं हुआ, जुकाम भी नहीं हुआ, या कहें फिरौन को कोरोना भी नहीं हुआ अभी तक। 40 साल छठे इमाम फरमाते हैं, और 40 साल तक हजरत मूसा का कोई एक दिन भी सुस्ती के साथ नहीं गुजरा है। उसी दिल जमी के साथ अपने कार नबूवत को अंजाम देते रहे हैं, उसी तरतीब के साथ। हम दुआ मांगते हैं, दुआ मांगने के बाद अगर कबूलियत में देर लगे, हाजत पूरी होती नजर ना आए, तो खुदा के इनकार करने तक के लिए तैयार हो जाते हैं। जबकि इस्लाह करें, उदऊनी अस्तजिब लकुम, तुम पुकारो मैं तुम्हारी पुकार का मुनासिब जवाब दूंगा। अब इस आयत का अगला हिस्सा क्या है? अच्छा, बाद लोग कहते ना हमने दुआ मांगी, अब हम दुआ ही नहीं करते। क्यों? इतनी दुआएं मांगी थी कबूल नहीं होती, दुआ करना छोड़ दिया। अगर ऐसा कुछ है तो इस आयत के अगले हिस्से की तरफ मुतवज्जो हूं। यहां खुदा ने पुकारने की दावत दी, वकाल रब्बुकुम उद्उनी अस्तजिब लकुम। अब आगे खुदा क्या कह रहा है? इन्नल्लज़ीना यस्तकबिरूना अन इबादती, जो लोग मेरी बंदगी करने के मुकाबले में तकब्बुर करते हैं, जो लोग मेरी इबादत में तकब्बुर से काम लेते हैं। यानी क्या मतलब? खुदा कह रहा है मुझे पुकारो, और जो नहीं पुकारता उसको खुदा कह रहा है कि ये तकब्बुर कर रहा है मेरे सामने। इन्नल्लज़ीना यस्तकबिरूना अन इबादती सयदखुलूना जहन्नम दाखिरीन, तो मैं उन्हें अनकरीब जहन्नम में फेंक दूंगा, जलील होकर जहन्नम में चले जाएंगे। दुआ तर्क नहीं करनी, तर्क दुआ पर जहन्नम का कहा है, तर्क दुआ को इस्तकबार कहा है, तर्क दुआ को तकब्बुर कहा है परवरदिगार ने। और इबादुर रहमान की सिफत क्या है? ये हालत दुआ में रहते हैं, इनकी दुआ में इस्तमरार होता है। ये जब मुश्किल में होते हैं तब भी दुआ करते हैं, और जब राहत में होते हैं तब भी दुआ करते हैं। कुछ लोग ऐसे होते हैं कि जब मुश्किल पड़ी तो अल्लाह याद आया, और जब मुश्किल ख़त्म हो गई तो उसके बाद अल्लाह को भी भूल गए। सूरह यूनुस में खुदा ने इस चीज़ को बयान किया हुआ है, सूरह यूनुस की आयात है, अल्लाह का इरशाद है, वहाँ पे तर्जुमा अर्ज़ कर रहा हूँ कि जब किश्ती भंवर में फंस जाती है, जब किश्ती भंवर में फंस जाती है और इन्हें लगता है कि अब हम तबाह होने वाले हैं, तो उस वक़्त खालिस होकर खुदा को पुकारते हैं और कहते हैं खुदाया अगर तूने यहाँ से हमें निजात दे दी तो हम तेरे अच्छे सच्चे बंदे बन जाएंगे। फिर अल्लाह कहते हैं, अल्लाह जब उस भंवर से, उस तूफान से किश्ती को बचाकर साहिल पर जब इन्हें पहुंचा देता है तो ऐसे हो जाते हैं जैसे खुदा को कभी पुकारा ही नहीं था, भूल गए, मुश्किल टल गई तो खुदा से ताल्लुक भी खत्म। याद रखे, जो अल्लाह का लिहाज रखे, मुश्किल में अगर अल्लाह के साथ रो लगाई है, खुदा से दुआएं की हैं, खुदा के सामने गिड़गिड़ाए हैं, तो मुश्किल ना हो, राहत के आलम में भी खुदा के आगे गिड़गिड़ाना है, खुदा से लो लगानी है, खुदा के साथ मुनाजात करनी है। तो इबादुर रहमान की 12वीं सिफत ये खुदा के साथ मुनाजात, खुदा के साथ दुआ, दुआ के जरिए इनका ताल्लुक खुदा के साथ बहुत मजबूत होता है। ये हालत दुआ में होते हैं, और दुआ एक ऐसा मौजू है इस दीन का, और बिलखसूस मकतब अहले बैत के मानने वालों के लिए दुआ ही है जिसके जरिए चौथे इमाम ने मेरी और आपकी ऐसी तरबियत की हुई है दुआओं के जरिए। अगर कोई गौर करे तो मारिफत के बाला तरीन दर्जों पर फायज हो सकता है। दुरूद पढ़े मोहम्मद व आले मोहम्मद पर। बस अज़ान मोहतरम, ये 12 सिफात है, अगर कोई इन 12 सिफात का हामिल हो जाए तो उसको जवाब में क्या मिलेगा, उसको इनाम में क्या मिलेगा। एक आयत सुना रहा हूं और एक हदीस सुना रहा हूं, हदीस कुदसी है वो। आयत इसी सूरत की अगली आयत है। अब जो इबाद और रहमान में शामिल हो गया, अब क्या होगा, बिस्मिल्लाह रहमान रहीम, उलाइका युजज़ौन अल-गुरफत बिमा सबरु व युलक्कौन फीहा तहियतन व सलामा खालिदीन फीहा हसनत मुस्तकर्रन व मुकामा। यही वो लोग हैं, यही इबाद और रहमान, ये 12 सिफात जिनके अंदर मौजूद हैं, यही वो लोग हैं जिन्हें उनके सब्र की बिना पर, सिर्फ 12 सिफात एक दफ़ा पैदा कर लें, एक महीने के लिए इबाद और रहमान बन गए, अगले महीने उसको तर्क कर दिया, नहीं। सब्र का मतलब साबित कदम रहने उस पर। जिन्होंने इन सिफात को अपने अंदर पैदा कर लिया और फिर सब्र के जरिए इन सिफात पर साबित कदम रहे, क्या मिलेगा इन लोगों के लिए, जन्नत के ऊंचे ऊंचे महल उनको अता किए जाएंगे। जन्नत गुरफा के बारे में हदीस है इमाम की, गुरफा कहा आम मकानों के लिए नहीं है, जन्नत का मकाम, जन्नत के मकानात और महलों में से जो ज़रा बाला होकर ऊंचाई में होते हैं और जिनकी जनसंख्या जन्नत के हिसाब से सबसे बेहतरीन रहने की जगह, उसको गुरफा कहा जाता है। कहा इन्हें गुरफा दिया जाएगा और वहाँ उन्हें सलाम पेश किए जाएंगे और वो उन मकामात पर ये हमेशा हमेशा रहेंगे और वो बेहतरीन मुस्तकर और हसीन तरीन जाए क़याम है। याद रखिएगा अहले जन्नत, जिसको जन्नत में गुरफा मिलने वाला है, ऐसा नहीं होगा कि उसकी दुनिया ख़राब हो जाएगी। इबादुर रहमान की सिफत अगर अपने अंदर पैदा कर ले तो इंसान इस दुनिया में भी बेहतरीन मकाम हासिल करेगा। अब उस हदीस कुदसी का जुमला सुनिएगा, हदीस कुदसी नकल हुई जिसमें अल्लाह कह रहा है, ए मेरे बंदे तू मेरी बंदगी में आ जा, तू मेरा अब्द बन जा, तू अब्द होने में मेरी इताअत कर, तू बंदा होने में मेरी मर्जी पर चल, तो मैं तुम्हें अपनी सिफात का मजहर बना दूंगा, मैं तुझे अपनी सिफात का मजहर बना दूंगा, फिर तू भी किसी चीज को कुन कह देगा तो वो हो जाएगी। फिर जब तू भी किसी चीज को कुन कहेगा तो वो हो जाएगी। अब यहां पर कुन फयकुन कहे तो फौरन जहनों में क्या आता है, छुफ आ जाता है, फूक किया तो फौरन आगे से कुछ बन जाए ना अजीज। कुन फयकुन क्या है, अब अगर आपके जहन मुतवज्जे हैं तो मैं एक अब्द रहमान के कुन और उसके फयकून के होने की आपको अमली रिसाले देता हूँ। इबादुर रहमान में से एक अब्द रहमान है जिसका नाम सैयद अली खामेनाई है, उसका कुन क्या है, दुनिया की सारी ताकतों ने मिलकर ये कहा कि शाम में बशार की हुकूमत को गिराएंगे, सैयद अली खामेनाई ने कहा बशार की हुकूमत नहीं गिरेगी। फयकून हुआ या नहीं हुआ, क्या गिरा सकी है दुनिया उस हुकूमत को। दाइश ने इराक पर कब्जा करने के लिए पूरी तैयारी कर ली, दुनिया की सारी कुव्वतें सारी ताकतें उसके साथ हैं, लेकिन इसके मुकाबिल में जब सैयद अली खामेनाई ने अपना मंसूबा आगे पेश किया तो वही कामयाब हुआ जो सैयद अली खामेनाई ने दिया है। क्या होगा, कुन फयकुन कैसे होगा, फौरन उस तरफ न जाए, हमारा जहन करामात की तरफ जाता है कि मैं यूं करूंगा तो पंखा उड़ के पता नहीं कहाँ चला जाएगा। ये वाला कुन नहीं होता, ये वो इश्तहारों वालों में होता है जिसमें वो एक रात के चिले से पता नहीं क्या क्या कर देते हैं। इस तरफ न जाए, कुन क्या है? अगर इबादुर रहमान हो तो तुम ऐसी प्लानिंग कर लोगे कि तुम्हारा कोई भी काम नाकाम नहीं होगा, तुम्हें नाकामी का सामना नहीं करना पड़ेगा। तुम्हें शादी के वक्त इबादुर रहमान हो, शादी करोगे ऐसी जोजा मिलेगी जिसके लिए दुआ है कि जो आंखों की ठंडक बने, औलाद ऐसी होगी जो आंखों की ठंडक बने। यानी ये सब कुछ कब होगा? जब उन सिफात को अपने अंदर पैदा करें तो एक बेहतरीन जिंदगी इस दुनिया में भी और जन्नत का गुरफा इबादुर रहमान के लिए उनको नसीब होगा, उनके हिस्से में अल्लाह ने मुकर्रर किया हुआ है। दुरूद पढ़े मोहम्मद व आले मोहम्मद पर। बस ऐजान मोहतरम, याद रखिएगा इन 9 दिनों में हमने कोशिश की कि जितना कुछ बयान किया जा सकता है। जाहिर है कि ना हमारे दामन वक्त में इतनी गुंजाइश है, ना ही ये मौजू इतना छोटा है कि इसको हम मुकम्मल बयान कर चुके हैं। मैं ऐसा कोई दावा नहीं कर रहा। जितनी एक तालिब इल्म की हकीर तालिब इल्म की कोशिश है वो मैंने की है और आप तक मुंतकिल की है। अगर आप इस मौजू को तफसील से पढ़ना चाहें तो खुद एक किताब है इसी मौजू पर ही, इबादुर रहमान के औसाफ, मोहम्मद मोहम्मदी इश्तहारदी की किताब है, उर्दू तर्जुमा मौजूद है। अगर आप तफसील से पढ़ना चाहें तो उस किताब से इस्तेफादे कर सकते हैं। कुरान मजीद की इन आयात की, सूरह मुबारक फुरकान की इन आयात की तफसीर अगर आप जाकर मुताला करें तफसीर का, तो उसके ज़रिए भी आप इसकी मजीद तफसीलात को पढ़ सकते हैं। तो इंशाल्लाह ये सफ़र सीखने और सिखाने का जारी रहेगा और हम ये गुजारिश करेंगे आप तमाम आज़ादारान इमाम हुसैन से, याद रखिएगा फ़कत मुहर्रम के इस 10 दिन में एक अशरे में अपनी हिदायत के लिए कोशिश करना काफ़ी नहीं है, बल्कि इस हिदायत के सिलसिले को सारा साल जारी रहना चाहिए। तो इंशाल्लाह हम तालिबे इल्म हाजिर हैं, आप किसी भी ज़रिए से सारा साल अगर सीखने सिखाने के किसी अमल को खुद शुरू करना चाहें या जो हम चला रहे हैं जिसका हमने कोशिश की हुई है उसमें शामिल होना चाहें तो ज़रूर शामिल हों, ताकि ये सीखने सिखाने का अमल हमारी सारी ज़िंदगी जारी रह सके। दुरूद पढ़े मोहम्मद व आले मोहम्मद पर। اللهم صل على और साथ ही साथ में पूरे अपने वजूद के साथ में इंशाल्लाह, चूँकि हम इंसान हैं और वह मासूम अदल ख़ता नहीं है, इंसान से ख़ता हो जाती है, गलती हो जाती है, अगर इन तमाम मजालिस में मेरे किसी बात से, मेरे किसी जुमले से, मेरे किसी अंदाज से या किसी भी तौर की हरकत से किसी की दिल आज़ारी हुई हो, किसी मोमिन की, किसी मोमिना की, किसी आज़ादार की, तो मैं माजरत तलब करता हूँ। इंशाल्लाह आप बड़े दिल के मुजाहरे करते हुए अफ़ दरगुजर करेंगे और जो पैगाम पहुँचाना चाह रहे थे उसी पैगाम की तरफ पूरी तवज्जो मरकूज रखेंगे। फिर दुरूद पढ़े मोहम्मद व आले मोहम्मद पर। अज़ान मोहतरम, आज चूँकि मजलिस हमारी आखिरी है, आज हम ज़िक्र करेंगे उस करबला के शहीद का मसाइब के एतबार से, मुसीबत के एतबार से सबसे ज़्यादा मसाइब, सबसे ज़्यादा मुसीबत जिस शहीद की हैं वो शहीद कोई और नहीं फ़र्जंद ज़हरा हुसैन इबन अली है, करबला का सबसे मज़लूम शहीद। आज़ादारों में आगाज़ करूँगा एक रवायत जो सैयदुल उलमा अलामा नक़न साहब पढ़ते थे, उनकी उस रवायत से। नक़न साहब कहते हैं कि छोटे थे बचपने में इमाम हुसैन अलैहिस्सलाम अपनी माँ के पास आए, जनाब सैयदा के पास आकर कहा, अम्मा ज़रा मेरे दहन को सूंघ कर देखें, क्या मेरे दहन से अच्छी खुशबू नहीं आती? सैयदा ने कहा, क्यों नहीं है मेरे बेटे, तेरे दहन से तो मुश्क से भी अच्छी खुशबू आती है। कहते फिर हुसैन कहते, फिर अम्मा क्या वजह है, जब भी नाना बोसा देते हैं तो भैया हसन के दहन को बोसा देते हैं और मेरे गले को बोसा दिया करते हैं, मैं दहन आगे करूं तब भी वो मेरे गले को बोसा देते हैं। सैयदा हुसैन को लेके आई रसूल खुदा के पास, कहा या रसूल अल्लाह, बाबा आप तो हुसैन के बारे में ज़्यादा हसास हैं, लेकिन हुसैन ऐसी ही आपके ही किसी काम पर मुतरज है। हुसैन कहते हैं, नाना मेरे दहन को बोसा नहीं देते, मेरे गले को बोसा देते हैं, हसन के दहन को बोसा देते हैं। रसूल खुदा ने कहा, ज़हरा हसन के दहन का बोसा इसलिए कि जहर हलाहल से इस वक्त असर करेगा, खून हसन के दहन से जारी होगा,
हुसैन के गले का बोसा इसलिए कि शिमर का खंजर हुसैन के गले में चलने वाला। अजर कुमार अल्लाह हुसैन पर जो गिरिया करता है ना उसको जहरा दुआ देती है। आप यहाँ हुसैन का गिरिया करके जाते हैं ना बाहर, एक एक को शुक्रिया कहती है, तुम्हारा शुक्रिया, तुम मेरे लाल पर रोए, करबला में रोने वाला कोई नहीं था। अज़ादारों आखिर में जब तन्हा रह चुके थे, असगर की भी शहादत हो गई, चंद दफा खयाम में मौला लौट कर आए, चंद दफा खयाम में वापस आए। दो वजूहात से खयाम में वापस आते थे मेरे मौला। एक तो इसलिए वापस आते थे कि अब बीबियों के पास और कोई नहीं था, बार बार हुसैन आते थे खयाम में ताकि मौला को देखकर कुछ ढारस बंध जाए, कुछ हौसला आ जाए। दूसरी वजह बताऊं आज़ादारों, बार बार इसलिए आते थे कि खून आलूद इतना हो जाता था बदन के लिबास तब्दील करना पड़ता था। एक दफा आए खयाम के दरवाजे पर आकर सलाम किया, सलाम अलैकी या ज़ैनब या उम्म कुलसूम या रुकैया या फातिमा, सलाम किया। बीबियों ने कैसा इस्तकबाल किया होगा। खयाम में एक कोहराम बपा होता है, मौला हुसैन को जख्मी हालत में सब देख रहे हैं, लेकिन यहाँ एक ऐसा मंजर है, सैयद शहदा ने जनाब ज़ैनब से एक चीज़ मांगी। जब चीज़ मांगी तो बीबी ने चीज़ देने के बजाय करबला की ज़मीन पर बैठ गई और गिरिया शुरू कर दिया, सर को पीटना शुरू कर दिया। सैयद शहदा ने कहा, ज़ैनब अगर कोई पुराना लिबास है तो ले आओ ताकि अपने लिबास के नीचे उसको ज़ेब तन कर लूँ। पुराने लिबास का सुना सानिया ज़हरा करबला की उस रेत पर बैठकर गिरिया शुरू किया। मौला हुसैन ने कहा, ज़ैनब लिबास ही तो मांगा है, गिरिया किस लिए। बीबी कहती है, भैया अम्मा का बताया हुआ एक जुमला याद आ गया, माँ ज़हरा ने कहा था, ज़ैनब जिस वक़्त हुसैन कहे पुराना लिबास दे दो, समझना कि इसके बाद हुसैन से मुलाकात नहीं होगी। अज़ादारों पुराना लिबास ज़ेब-ए-तन किया, उसके ऊपर अपना लिबास पहना, वसीयतें की, नसीहत की, सब्र की तलकीन की। उसके बाद सैयद शहदा अपने बीबियों के ख़याम से बाहर आ गए, जुलजना पर सवार होकर जुलजना को मैदान की तरफ बढ़ाया। एक आध कदम के बाद जुलजना रुक गया, जुलजना रुका है ना। मौला हुसैन ने कहा, ए मेरे बावफा सवारी, मैं जानता हूँ कि सुबह से लेकर अभी तक तुझे बहुत ज़हमत दी है मैंने, जिस तरह हुसैन ज़ख्मी हुआ है तुझे भी ज़ख्म आए हैं, लेकिन ये मेरे बावफा सवारी ये आखिरी दफ़ा है, बस मुझे एक दफ़ा मैदान में पहुँचा दे, दोबारा तुझे कोई ज़हमत नहीं दूँगा। अज़ादारों न जाने जुलजना ने कैसे इशारा किया, हुसैन हुसैन मौला ने जब निगाह की, देखा कि 4 साल की बेटी ने जुलजना के कदमों को पकड़ लिया है। कह रही है, जुलजना इस परदेसी में बाबा के अलावा कोई नहीं है, मेरे बाबा को न ले जा। अज़ादार उतर आए मेरे मौला, कैसे सकीना को गोद में लिया होगा। अगर बनायान के एक जुमला अब अर्ज़ करूँ, सकीना कहती है, बाबा मैदान में जाने से पहले कुछ देर के लिए मुझे अपने सीने पर सुला कर जाएं बाबा। अज़ादारों न जाने कैसे मौला ने सकीना को सीने पर सुलाया है। कुछ देर गुजरी, शायद कुछ देर के लिए आँख लगी है सकीना की, कुछ ही देर में हुसैन के सीने से उतर कर सकीना खड़ी हो गई। कहती है, बाबा आप मैदान में जल्दी चले जाएं, बाबा अब न रुके, चले जाएं। हुसैन ने कहा, अभी तो रोक रही थी सकीना, जल्दी जाने का क्यों कह रही हो। कहती है, बाबा आपके सीने पर जब लेटी हूँ ना, दादी ज़हरा नजर आई है, दादी कह रही थी सकीना मेरे हुसैन को न रोको, और मेरा लाल बहुत प्यासा है, और मेरा लाल बहुत जख्मी है। Oh,
حاضر حکومت اللہ عزاداروں میدان میں گیا میرا مولا، جنگ شروع کر دی، ایسا حملہ کیا ہے زخموں سے خود چور چور ہے، دل کے زخم الگ ہیں، بدن کے زخم الگ ہیں، اور دل پر عباس کا زخم ہے، علی اکبر کا زخم ہے، قاسم کا زخم ہے، اصغر کا زخم ہے، عزادار حسین حملہ کر رہے ہیں، اشقیہ فرار کر رہے ہیں، جس طرح میرا مولا حملہ کرتا ہے لشکر تتر بتر ہوتا ہے، جب بھی کوئی جنگجو حملہ کرے میدان میں لڑے تو اس کی خواہش ہوتی ہے کہ کوئی دیکھنے والا داد دے، واہ کہے، سبحان اللہ کہے، مرحبا کہے، زہرا کا لال تنہا جنگ کر رہا ہے، ایک وقت ایسا آتا ہے مولا نے رکابوں پر اپنا زور بڑھایا، تھوڑا سا گھوڑے سے بلند ہوئے، علقمہ کی طرف منہ کر کے آواز دی، عباس ذرا آ کر دیکھو تمہارا مولا کیسی جنگ کر رہا ہے، ذرا اپنے مولا کو داد تو دو۔ اجرکم اللہ، جنگ کرتے رہے، واصل جہنم یزیدی ہوتے رہے، عمر سعد کی صدا آتی ہے، کہتا ہے اگر ایک ایک کر کے حسین کے مقابلے میں گئے تو تم ساری فوج کو حسین ختم کر دیں گے، ایک ساتھ حملہ کرو اور ساتھ میں تیروں کی بارش کرو، 800 تیر اندازوں نے تیر اپنے جوڑے ہیں، 800 تیر ایک دفعہ آئے حسین کے اوپر، عزاداروں تیروں کی بارش میں زہرا کا لال، ایک مظلوم ایک ملعون ہے جس کا نام صالح ازدی ہے، ایک ٹیلے کی اوٹ میں چھپ کے بیٹھا ہوا تھا، ذوالجناح پر سوار حسین قریب سے گزرے، صالح نے بائیں پہلو پر نیزے کا ایسا وار کیا، حسین ذوالجناح کی زین سے زمین کربلا پر آ گئے۔ عزاداروں ایک جملہ کہوں، دو مصیبتیں میرے مولا کی ایسی ہیں، کربلا میں اور کسی شہید کی ایسی مصیبت نہیں ہے، یہ دو مصیبتیں مجھے کہنے دو، کربلا میں صبح عاشور سے لے کر کوئی بھی شہید، مولا حسین کے لشکر کا کوئی بھی شہید، چاہے وہ اصحاب میں سے ہو چاہے بنی ہاشم میں سے ہو، گھوڑے کی زین سے گرنے لگتا تھا تو آواز دیتا تھا، السلام علیک یا ابا عبداللہ، السلام علیک یا ابتا، السلام علیک یا اما، سلام کرتے تھے، مولا فوراً پہنچ جاتے تھے۔ اب ذرا دل پر ہاتھ رکھ کر بتاؤ، حسین ذوالجناح کی زین سے گرنے والے، اور مڑ کر کسے آواز دے، خیام میں کوئی نہیں ہے، میرا دل یہ کہتا ہے زین سے گرتے وقت حسین کی یہی بے ساختہ صدا نکلی ہوگی، اما زہرا کوئی اور نہیں ہے، اپنی گودی بہلا دیجئے۔ بس عزاداروں آخری دو جملے، خواہش ہوتی ہے مولا کی سارے مصائب پڑھوں، ساری شہادت پڑھوں، نہ مجھ میں حوصلہ ہے، میرا حوصلہ تو اتنا ہے عزاداروں میں کتاب میں سے پوری شہادت نہیں پڑھ سکتا، وہ ظلم ہوئے میرے امام پر۔ عزاداروں دوسری مصیبت جو فقط میرے مولا کی مصیبت ہے، کربلا میں اور کسی شہید کی نہیں، کیا ہے مصیبت؟ جب بھی کوئی شہید زین سے زمین پر آ جاتا تھا، مولا حسین جلدی پہنچ جاتے تھے تاکہ یہ اشقیا جنازے کے ساتھ برا سلوک نہ کر سکیں، روک دیتے تھے پہنچ کر، حملہ کر دیتے تھے، قاسم گرے ہیں نا تو مولا باز کی طرح حملہور ہوئے، جیسے باز شکار پر حملہور ہوتا ہے۔ لیکن اب حالت کیا ہے، زہرا کا لال دشت نینوا میں بیٹھا ہوا ہے، شمر لعین کہتا ہے جو مرضی آئے ظلم کرو، کوئی روکنے کے لیے آنے والا نہیں ہے، میں ایک ایک ظلم پڑھ پڑھ کے نہیں بتا سکتا، بس یہ جملہ سن لو، کوئی آگے بڑھتا ہے تلوار سے وار کرتا ہے، کوئی نیزہ مارتا ہے، کوئی تیر مارتا ہے۔ عزاداروں کچھ لعین ایسے تھے
जो पत्थर उठा के मार रहे थे
बस आखिरी जुमला कहूँ अज़ादारों मैं मौला की शहादत नहीं पढ़ सकता बस आखिरी जुमला सुनो जुलजना हुसैन के करीब आके गोल गोल घूमने लगता है जो लईन करीब आना चाहता है अपनी दोनों आगे की टांगे उठा के मारता है 40 के करीब यजीदियों को वासले जहन्नम किया वो जुलजना को पकड़ना चाह रहे थे उमर साद कहता है एक दफा हुसैन की सवारी को छोड़ दो देखो क्या करना चाहता है जब हुसैन की सवारी को छोड़ दिया जुलजना मौला के करीब आता है अपने मुंह से मौला को एक दफा हिलाया शायद ये कह रहा हो मौला अगर कुछ हिम्मत है तो मुझ पे सवार हो जाए कहीं करबला से दूर ले जाओ अजादारो जिस वक्त जुलजना को लगा हुसैन में अब दम नहीं है अपने चेहरे को गर्दन की बालों को मौला के खून से रंगीन करके खयाम की तरफ दौड़ता हुआ गया जुलजना के आने की सदा सुन ली बीबियां बाहर आ गई सकीना जुलजना सकीना का सवाल सुनो जादारो कहती है जुलजना जब मेरा बाबा तुझसे गिरा बाबा ने पानी पी लिया था या मेरा बाबा प्यासा था अला लानतुल्लाहि वल कौमिल ज़ालिमीन السلام عليك يا أبا عبد الله على الأرواح التي ألت في الواحد عليك مني سلام الله يا بدم ما بكيت وبكي الليل والنهار ولا جعله الله آخر العهد مني لزيارتكم آونا حسين کو سلام کرے اسی گریہ کے ساتھ इन्हीं आंसुओं के साथ अस्सलाम अला हुसैन व अला अली इब्न अल हुसैन व अला औलाद अल हुसैन व अला असहाब अल हुसैन मातम हुसैन